यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारद्वारा निर्वाचनको वातावरण बनाउन नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रमुखसँग भेट। निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा तीन पार्टीका नेताहरूले जोड़ दिनुभएको सरकारका प्रवक्ता एवं संचार मन्त्री जगदीश खरेलद्वारा जानकारी। परराष्ट्र मन्त्रीमा बालानन्द शर्मा नियुक्त, आजै पदभार ग्रहण। जाडोमा आगो ताप्दा, हिटर बाल्दा र गिजर प्रयोग गर्दा सावधानी अप्नाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। म्यानमामा 5 वर्षपछि आइतबार पहिलो पटक आम निर्वाचन हुँदै र नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीद्वारा 9 एनबीए भलिबल च्याम्पियनशीपमा विजयी शुरूआत।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले निर्वाचनको वातावरण बनाउन राजनैतिक दलहरूसँगको संवादलाई तीव्रता दिएको छ। त्यसक्रममा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उहाँहरूकै निवासमा गई निर्वाचनलाई सफल बनाउन छलफल गर्नुभएको छ। नेताहरूसँगको भेटमा संचार मन्त्री खरेलले राष्ट्रिय सहमति कायम गर्दै फागुन 21 गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउनु पर्ने र सबैले मिलेर देशलाई निकास दिनुपर्ने भएकाले मिलेर अघि बढ़न आग्रह गर्नुभयो। भेटपछि संचारकर्मीहरूसँगको प्रतिक्रियामा सरकारका प्रवक्ता एवं संचार मन्त्री खरेलले निर्वाचनका लागि नेताहरू सकारात्मक रहेको र निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको प्रत्याभूति दिन सक्ने गरी काम गर्न आवश्यक रहेको बताउनु भएको जानकारी दिनुभयो।
तीनवटै नेताले मसँग स्पष्ट रूपमा के भन्नुभएको छ भने हामी चुनावको विरोधी होइनौ, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो र चुनावबाट नै फ्रेश म्यान्डेट लिएर जनताबाट अनुमोदित हुने कुरा चाहिँ राम्रो हो र त्यो नै उपयुक्त बाटो हो भन्ने कुराहरूमा तीनैवटा शीर्ष नेताहरूको चाहिँ स्पष्ट धारणा छ। नेपाली कंग्रेसको तर्फबाट चुनावको विकल्प छैन, पुनस्थापना अहिलेको चाहिँ हाम्रो मुद्दा होइन, चुनावै हो भन्ने कुरा सभापतिले भन्नुभएको छ।
वर्तमान सरकार निर्धारित मितिमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै संचार मन्त्री खरेलले निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सरकारवाला सबै निर्वाचनमा केन्द्रित भएकाले निर्वाचन सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न संचारकर्मीलाई आग्रह पनि गर्नुभयो। निर्वाचन आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज केन्द्रको उद्घाटन गर्दै आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन सूचना तथा सन्देश सार्वजनिक गर्न केन्द्र स्थापना गरेको जानकारी दिनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विगतका निर्वाचनमा मौजदात रहेका सामग्री प्रयोग गरेर बाँकी मात्र खरिद गर्न लागिएको जानकारी दिनुभयो। निर्वाचनका क्रममा सामाजिक सञ्जालमा हुने मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिलाई रोक्न र आयोगका सूचना, निर्वाचन आचार संहिता तथा मतदाता शिक्षा सम्बन्धी सचेतनामूलक सामग्री सम्प्रेषण गर्न केन्द्रले काम गर्ने आयोगले जनाएको छ। आयोगले निर्वाचनका सम्बन्धमा भएका काम कार्यवाहीका विषयमा आजदेखि साप्ताहिक रूपमा पत्रकार सम्मेलन शुरू गरेको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले पनि भाग लिने भएको छ। पहिलो पटक निर्वाचन आयोगले यौनिक अल्पसंख्यक समुदायको नेतृत्वमा रहेको पार्टीलाई दलको मान्यता दिएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन भएपछि उनीहरू मूल प्रभावमा आउन थालेका छन्। घृणाको दृष्टिले हेर्ने र व्यवहार गर्ने हुँदा अवहेलित भएर बस्न विवश यौनिक अल्पसंख्यक समुदाय राजनीतिमा समेत देखिन थालेका छन्। नेपालको संविधान लेखनमै पनि यौनिक अल्पसंख्यक समुदायको नेतृत्व गर्दै सुनिल बाबु पन्तले सक्रिय भूमिका निभाएको विगतले पनि उनीहरूलाई पहिचानको लड़ाई अघि बढ़ाउन सहज भएको हो। संविधानको धारा 12 लैंगिक पहिचान सहितको नागरिकता व्यवस्था गरे पनि उनीहरूले अझै पनि पहिचान सहितको नागरिकता पाउन सकिरहेका छैनन्। यसरी तेस्रो लिंगी समुदायको पहिचान र अधिकारका विषयहरू मुलुकको संविधानमा समेटिएको एक दशकपछि नेतृत्व गरेर आगामी निर्वाचनमा भाग लिन यौनिक अल्पसंख्यक समुदाय सफल भएको छ। नेपालको इतिहासमा यौनिक अल्पसंख्यक समुदायकी तेस्रो लिंगी महिला नुमा लिम्बुले फागुन 21 गते हुने आम निर्वाचनमा समावेशी समाजवादी नामको दल दर्ता गरेर निर्वाचन आयोगबाट स्वीकृति पाइसकेको छ। निर्वाचन आयोगका सहसचिव एवं कानून तथा राजनैतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराई नियमसंगत रूपमा आएकाले उहाँहरूलाई दलको मान्यता दिएको बताउनुहुन्छ।
ऐन नियमले तोकेका प्रक्रियाहरू पूरा गरेर त्यहाँ अपाङ्गता लगायतका उहाँहरू पनि समावेश भएर त्यो दल दर्ता भएको छ। संविधानले दिएका व्यवस्थाहरूलाई ध्यान दिँदै उहाँहरूको काम कारवाहीलाई सहज गर्ने काम आयोगले गर्ने हो।
अझै पनि पहिचानकै लड़ाई जारी राखेका उनीहरू नीति निर्माण गर्ने ठाउँमा पुगेर विभेदकारी कानूनहरू सच्याउन चाहन्छन्। यस पार्टीकी अध्यक्ष नुमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको परिभाषा सच्याउनु पहिलो लक्ष्य रहेको बताउनुहुन्छ।
आफ्नै पहिचानको अन्यल छ होइन, नागरिकताको अन्यल छ, शिक्षा स्वास्थ्य रोजगार आय संघका कोठाहरूमा पहुँच छैन, हामी यो तथा लैङ्गिक अल्पसंख्यक पढ्दैनौँ कि यो परिभाषै हामीले सच्याउनु पर्नेछ होइन।
हालै तेस्रो लिंगी समुदायको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता भएपछि निकै चर्चा परिचर्चा भइरहेको छ। कतिपय सन्दर्भमा त नकारात्मक टिप्पणी समेत हुने गरेको नुमाको भनाइ छ।
चुनावमा जितेर त्यसले बनायो भने सबैलाई हिजोका बनाउने भयो भन्छ, नाका बनायो भने सबैलाई मान्ने बनाउने भयो, सबैलाई 8 महिना लाने भयो भन्छ।
राष्ट्रिय जनगणना 2078 नेपालमा यौनिक तथा अल्पसंख्यक समुदायका 2800 जनसंख्या देखाएको छ भने उनीहरू चाहिँ लगभग 30 लाख भन्दा बढी तेस्रो लिंगी समुदाय भएको दावी गर्छन्। यतिखेर तेस्रो लिंगी समुदायले आफ्ना लागि आफै नीति नियम बनाउन राजनीतिक मार्फत जुट्नुलाई प्रशंसनीय प्रयास मान्न सकिन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाश मान सिंह रावत सहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्च पदस्थ कर्मचारीको सहभागिता थियो। नवनियुक्त परराष्ट्र मन्त्री शर्माले आजै पदभार ग्रहण गर्नुभयो। सरकारले प्रत्येक वर्षको पुष 15 गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले च्याउ खेती प्रवर्धनका लागि राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले जनताको सहजताका लागि देशका विभिन्न स्थानमा थप इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने, नेपाल नागरिकता चौथो संशोधन नियमावली 2082 स्वीकृत गर्ने लगायतका निर्णयहरू भएको जानकारी दिनुभयो।
विभिन्न 9 स्थानहरू ताप्लेजुङको सिरिचंगा, डोल्पाको धो, मुगुको खत्यार, कालीकोटको रासकोट, बाजुराको कोल्टी, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेगौली र संखुवासभाको हिदाङ नाङगढ़ीमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकहरूले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। नेपाल सरकार र मित्र राष्ट्र जापान सरकार बीच जापान इन्टरनेशनल ट्रेडिङ कोअपरेशन अर्गनाइजेशन जिटको अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका 2066 खारेज गर्ने निर्णय भएको छ।
यस्तै बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मध्य प्रदेशको प्रमुख सचिवमा सहसचिव कमल प्रसाद भट्टराईलाई कायम मुकरर गर्ने लगायतका निर्णयहरू पनि गरेको संचार मन्त्री खरेलले बताउनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बसेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आउँदो फागुनमा हुने प्रतिनिधि सभा, सदस्य निर्वाचन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल भएको छ। कार्य सम्पादन समितिको बैठक भोलि बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेपाली कंग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आम निर्वाचन दुवै अनिवार्य भएको बताउनु भएको छ। निजी विद्यालयका शिक्षक र कर्मचारीको संगठन नेपाल अध्यापक संघको आज सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनमा उहाँले पार्टी चुनावमा होमिसकेकाले चुनावमा लाग्न कार्यकर्तालाई आह्वान समेत गर्नुभयो। नेपालमा 5 राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हाम्रो साझा अभियान ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान भन्ने नाराका साथ मनाइएको छ। ज्येष्ठ नागरिक दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिक ज्ञान अनुभव र सामाजिक पूँजी भएकाले उहाँहरूको सम्मान सहभागिता र गरिमामूलक जीवन सुनिश्चित गर्ने राज्य निर्माण गर्न सबैको साथ सहयोग हुनुपर्नेमा जोड़ दिनुभयो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को भावना अनुरूप नेपालमा पहिलो पटक वृद्ध भत्ता तथा सामाजिक सुरक्षा भत्ता घोषणा गरिएको ऐतिहासिक दिन 2051 पुष 11 गतेलाई सरकारले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। हाल नेपालमा ज्येष्ठ नागरिकको संख्या 29,77,318 रहेको छ। गुल्मीको रेसुङ्गा संरक्षित वन क्षेत्रभित्र होटल सञ्चालन गर्न रेसुङ्गा नगरपालिका र होटल पौवा प्राली बीच भएको सम्झौता गैर कानूनी भएको भन्दै सर्वोच्च अदालतले उत्प्रेषणको आदेशले बदर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सारङ्गा सुवेदीको इजलासले नगरपालिका र होटल पौवा बीच 2076 कार्तिक 1 गते भएको सम्झौता नै अवैध रहेको फैसला गरेको हो। फैसलामा धर्मशालाको संरचना संशोधन गरी अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट निर्माण गर्ने गरी भएको सम्झौता र सो सम्झौता बमोजिम भए गरेका काम कार्यवाही गैर कानूनी भएको उल्लेख छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अप्नाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जाडोमा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेकाले यस्तो आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतमले सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन भएका आयुर्वेदिक औषधि मुलुकभर पुर्याउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। सिंहदरबार वैद्यखाना विकास समितिको अनामनगर स्थित कार्यालयको आज निरीक्षण गर्दै मन्त्री डाक्टर गौतमले औषधि उपचारमा जड़ीबुटी र आयुर्वेदको प्रयोग बढ़ाउन र ज्येष्ठ र नागरिक आरोग्य केन्द्र मार्फत जीवनशैली परिवर्तनमा ध्यान दिन समेत आवश्यक रहेको उल्लेख गर्नुभयो। मन्त्री डाक्टर गौतमले वैद्यखानाबाट उत्पादन भएका आयुर्वेदिक औषधि र खाद्य पूरक आहारको प्रचार प्रसारमा ध्यान दिन समेत आग्रह गर्नुभयो। समितिका कार्यकारी निर्देशक डाक्टर प्रदीप केसीले समितिबाट हाल 94 प्रकारका औषधि उत्पादन भइरहेको जानकारी दिनुभयो। मन्त्री डाक्टर गौतमले आजै नरदेवी स्थित आयुर्वेद चिकित्सालयको अवलोकनपछि आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। विक्रम सम्मत 1974 स्थापना भएको सो अस्पताल 100 शैयामा सञ्चालित छ। सो अस्पतालमा 24 घण्टा नर्सिङ सेवासहित बिरामीको जाँच, निशुल्क औषधि वितरण, विशेषज्ञ आयुर्वेद र वैकल्पिक चिकित्सा उपचार सेवा प्रदान गरिँदै आइएको छ। उपराष्ट्रपति राम साय प्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। आज काठमाण्डुको बुढा नीलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानको 9 राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान समयको आवश्यकता अनुसार शिक्षा प्रणालीलाई व्यावहारिक, सीपमूलक र रोजगारीसँग जोड़नुपर्ने आवश्यकता औल्याउनुभयो। जुम्लाको तातोपानी गाउँपालिकाका अपाङ्गता भएका बालबालिकाका लागि घरमै शिक्षक कार्यक्रम प्रभावकारी बन्दै गएको छ। शारीरिक मानसिक रूपमा अशक्त तथा आर्थिक अभावले शिक्षाबाट वञ्चित विपन्न बालबालिकाका लागि घरमै शिक्षक कार्यक्रम प्रभावकारी बनेको हो। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लाको तातोपानी गाउँपालिकाले सञ्चालन गरेको घरमै शिक्षक कार्यक्रमबाट गाउँका विपन्न तथा अशक्त बालबालिकाको जीवनमा सुधार आएको छ। शारीरिक मानसिक रूपमा अशक्त बालबालिकालाई घरमै शिक्षक राखेर पढाउने कार्यक्रमले तातोपानी गाउँपालिका वडा नम्बर 4 मुकुन्द सार्की सहित 4 विपन्न घरका बालबालिकाको जीवनमा सुधार आएको हो। विगतमा कापी कलम समात्न नजान्ने मुकुन्द अहिले अक्षर चिन्न र लेख्न थालेका छन्। शारीरिक रूपमा अशक्त उनी विगतमा हिँड्न समेत सक्दैन थिए, तर अहिले लौरोको सहारामा विद्यालयसम्म पुग्ने गरेका छन्। मुकुन्द कि आमा राममाया सार्की,
लट्ठी यस्तो ठाउँ त घर आएर कस्तो खुसी लाग्यो। पहिला हिँड्नु जानु छैन, अझ पनि मेरो बच्चा खान सक्दो छैन। हामीले आफै हात दिन्छौँ, कतै आफै मुक्दै दिन्छौँ। अब त टोइलेट जानु सिकेको छ, हात धुन सिकेको छ, मुख धुन सिकेको छ, सब सिकेको छ।
तातोपानीका 4 4 बालबालिकालाई घरमै शिक्षक राखेर पढाउन थालिएको छ, जसमध्ये मुकुन्दको अवस्था निकै जटिल थियो। भाषा नबुझ्ने, कुनै कुराको प्रतिक्रिया नदिने जस्ता असहज अवस्थाबाट आज सुधार भएको स्थितिमा हुँदा मुकुन्दलाई पढाउने शिक्षिका सावित्री नेपाली पनि उत्तिकै उत्साहित छन्।
कठिनाई त धेरै भयो सुरुमा, उसलाई पेनसम्म नै आउँथेन, महिनौ लाग्यो। 3 त मैले हात समातेर मात्रै लेख्दै, त्यस पछाडि बिस्तारै गोलो बनाउँदै, धसा तान्दै सिक्दै, अहिले त धेरै जस्तो लाग्छ मलाई।
घरमै शिक्षक राखेर पढाउने पालिकाको योजनामा सहयात्रा तेस्रो परियोजनाले महत्वपूर्ण भूमिका खेलेको छ। पालिकाका 4 बहु अपाङ्गता भएका बालबालिकाका लागि घरमै शिक्षक राख्नका लागि उनीहरूको सेवा सुविधा, तालिम, शैक्षिक सामग्री लगायतको सहयोग परियोजनाले उपलब्ध गराउँदै आएको परियोजना संयोजक प्रकाश शाहीले बताउनुभयो।
बहु अपाङ्गता भएका बालबालिकाहरूलाई विद्यालय आउन नसक्ने अवस्था भइसकेपछि पालिकासँग एक लेभलको हामीले सुरुमा यहाँ कति बालबालिका अपाङ्गता छन् भनेर पहिचान गर्यौं, र पहिचानका आधारमा घरमा विद्यालय बनाउनका लागि जो विशेष शिक्षा भन्ने 2075 गाइडलाइन छ, अहिले हामीले सहजकर्ता 3 मात्रै हुनुहुन्छ।
गाउँ गाउँमा पुगेर अनुगमन गर्दा विभिन्न कारणले विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिका थुप्रै भेटिएका थिए। त्यसमध्ये बहु अपाङ्गता भएका बालबालिका विद्यालय जान नसक्ने, अरू बालबालिका सरह पढ्न लेख्न र बोल्न नसक्ने भएपछि तातोपानी गाउँपालिकाले घरमै शिक्षक राखेर पढाउने नीति लिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलगाईको भनाइ छ।
हामी बस्ती बस्तीमा जाँदाखेरि यस्ता अपाङ्ग विद्यार्थीहरू भेटिसकेपछि अब यसले के गर्न सकिन्छ त भनेर पटक छलफल गर्यौँ। अहिले तातोपानी गाउँपालिकामा 4 थिए, 4 एउटा अहिले स्कुल जाने भइसकेका छ। अहिले 3 बालबालिका छन्, उनीहरू स्कुल जान नसक्ने, एकातर्फ उनको आर्थिक अवस्था पनि कमजोर छ, अनि घरमा पनि पढ्न नपाउने भनेसित सरकार छ भन्ने त अनुमति भएन। जति खर्च भए पनि अहिले उनीहरूलाई घरमै पढाउनु पर्छ।
अशक्त तथा विपन्न बालबालिकाका लागि घरमै शिक्षक कार्यक्रम प्रभावकारी देखिएकाले यस्ता कार्यक्रमलाई तातोपानीसँगै अन्य पालिकाले पनि निरन्तरता दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज संक्रमणको अवस्था गम्भीर बन्दै गएको छ। जंगली स्याल र भुसिया कुकुरको टोकाईबाट पशु तथा मानिसमा रेबिज फैलन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ। कैलालीको धनगढ़ी स्थित पशु पंक्षी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीका अनुसार पछिल्लो 20 यता कम्तीमा 18 पशुको रेबिजका कारण मृत्यु भएको छ। रेबिजकै कारण यसै साथ बझाङको सुरमा गाउँपालिका 2 70-वर्षीय महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताउनुभयो। उहाँका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ। सबैभन्दा बढ़ी रेबिजको संक्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको उहाँले जानकारी दिनुभयो। आर्थिक वर्ष 2081-82 संकलित 170 नमूना मध्ये 136 रेबिज पुष्टि भएको थियो। असामान्य व्यवहार गर्ने, टोक्ने वा ऱ्याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशु पंक्षी सेवा शाखामा तुरन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जंगली जनावर तथा भुसिया कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अप्नाउन वरिष्ठ पशु चिकित्सक जोशीले आग्रह गर्नुभयो। म्यानमारमा आइतबार 5 पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदैछ, तर यो चुनावले सन् 2021 सेनाले सत्ता कब्जा गरेपछि कमजोर बनेको लोकतन्त्र पुनस्थापना नगर्ने र सैन्य शासनले निम्त्याएको गहिरो गृह युद्धको समाधान पनि नगर्ने आलोचकहरूको भनाइ छ। 4 अघि सेनाले आङ साङ सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि शुरू भएको सैन्य शासनलाई वैधानिकता दिन बहुदलीय लोकतन्त्रमा फर्किएको देखाउन यो चुनावको तयारी गरिएको विश्लेषकहरूको भनाई छ। निर्वाचन तीन चरणमा हुने तय भएको छ। पहिलो चरण आइतबार, दोस्रो जनवरी 11 र तेस्रो जनवरी 25 हुनेछ। निरन्तर द्वन्द्वका कारण केही क्षेत्रमा मतदान नहुने जनाइएको छ। मानव अधिकार समूह र विपक्षी दलहरूले यो चुनाव स्वतन्त्र र निष्पक्ष नहुने दावी गर्दै वास्तविक शक्ति सैन्य प्रमुख वरिष्ठ जनरल मिन आङ ह्यालिङकै हातमा रहने बताएका छन्। पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको मुठभेडमा मारिएका 6 नक्सलवादी विद्रोहीहरूमध्ये 1 शीर्ष कमाण्डर रहेको अधिकारीहरूले बताएका छन्। ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब 271 किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादी बीच मुठभेड भएको थियो। हिजो कान्धमाल गंजाम सीमामा गरिएको फलोअप अपरेशनमा धेरै स्थानमा गोली हानाहानमा थप 4 नक्सलवादीहरूको मृत्यु भएको थियो। भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई ठूलो सफलताको रूपमा प्रशंसा गर्नुभएको थियो। भारत सरकारले 31 मार्च 2026 नक्सलवाद उन्मूलन गर्ने संकल्प गरेको छ भने मध्य र पूर्वी भारतमा सक्रिय विद्रोहले संयोगको ज्यान लिएको र हजारौं विस्थापित भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
जलाशयुक्त विद्युत केन्द्रले 20 करोड़सम्मको अतिरिक्त पूँजीगत कार्यका लागि गरिने खर्च आयोगको पूर्व स्वीकृति बिनै गर्न पाउने भएको छ। विद्युत नियमन आयोगले हालै जारी गरेको जलाशयुक्त विद्युत केन्द्रको विद्युत खरिद बिक्री सम्बन्धी निर्देशिका 2082 मस्यौदामा त्यस्तो व्यवस्था गरिएको छ। जल विद्युत केन्द्रले विद्युत खरिद बिक्री दरको पुनः निर्धारण गर्दा प्रस्तावित गरिएको वा भइसकेको अतिरिक्त पूँजीगत कार्य बापतको खर्चलाई समेत आधार लिइने मस्यौदामा उल्लेख छ। काबु बाहिरको परिस्थिति बाहेकको अवस्थामा व्यापारिक उत्पादन शुरू हुने मितिले 15 वर्षभित्रको अवधिमा हुने अतिरिक्त पूँजीगत कार्य बापतको खर्च वा लागतलाई भने दर निर्धारण प्रयोजनको लागि प्रयोग गरिने निर्देशिकामा उल्लेख गरिएको छ। मुस्ताङको कोरोला नाका स्थित भन्सार कार्यालयबाट 3 महिनाको अवधिमा 11,01,95,00,000 रूपियाँ बराबरका सामानहरू निकासी तथा पैठारी भएका छन्। गत भदौ 30 गतेदेखि पूर्ण रूपमा सञ्चालन आएको नेपाल चीन स्थित कोरोला नाकाबाट 10 पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो। कोरोला नाका पूर्ण रूपमा सञ्चालनमा आएदेखि कोरोला नाका हुँदै चीनतर्फबाट 10,82,98,00,000 माल वस्तुहरू नेपाल भित्रिएका छन्। यस अवधिमा नेपालबाट भने हस्तकलाका सामान लगायतका नेपाली उत्पादन 18,97,78,000 रूपियाँ बराबरको निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो। कोरोला नाकाबाट हालसम्म 2,074 विद्युतीय सवारी साधन नेपाल भित्रिसकेका छन्। मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास भई निकासी तथा पैठारी भएका माल वस्तु तथा विद्युतीय सवारी साधनबाट भन्सार कार्यालयले 5,06,62,00,000 राजस्व संकलन गरेको छ। नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ। शुक्रबारका लागि तोकिएको सुन चाँदीको मूल्य हालसम्मकै सर्वाधिक उच्च मूल्य हो। शुक्रबार सुन तोलाको 2,69,300 रूपियाँमा किनबेच भएको छ। बिहिबारको तुलनामा शुक्रबार भएको सुनको कारोबार 1,800 रूपियाँले बढ़ी हो। बिहिबार छाप भएको सुन तोलाको 2,67,500 रूपियाँमा कारोबार भएको थियो। त्यसै गरी शुक्रबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड निर्माण गरेको छ। बिहिबार तोलाको 4,400 रूपियाँमा कारोबार भएको चाँदी शुक्रबार 165 रूपियाँले बढेर प्रति तोला 4,565 रूपियाँमा कारोबार भएको छ। 8 बागलुङ महोत्सव शुक्रबारदेखि शुरू भएको छ। बागलुङ नगरपालिका 1 रामरेखा स्थित बांगेचौर खेल मैदानमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महोत्सवको उद्घाटन गर्नुभयो। गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्यले जानकारी दिनुभयो। करिब 10,00,000 अवलोकन गर्ने र 10 करोड़ भन्दा बढ़ीको कारोबार हुने अपेक्षा गरिएको महोत्सव पुष 21 गतेसम्म सञ्चालन हुनेछ।
अब खेल समाचार अजय बमबाट।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीले सहज जितका साथ 9 एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीपको शुरूआत गरेको छ। शुक्रबारबाट शुरू भएको प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई 25-10, 25-6, 25-11 पराजित गरेको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको दोस्रो खेलमा आर्मीले एभरेस्ट क्लबलाई 25-16, 25-14, 25-23 हराएको हो। पुरूषतर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले संघर्ष गर्दै विजयी शुरूआत गरेको छ। सोमो बीको आफ्नो पहिलो खेलमा ढोरपाटन क्लबलाई 3-1 सेटमा पराजित गरेको हो। जितसँगै पुलिसले 3 अङ्क जोडेको छ। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट पुलिसले 25-20 जितेको थियो, तर दोस्रो सेट भने सहजै 25-14 आफ्नो पक्षमा बनाए। तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो। उक्त सेट 35-33 आफ्नो पक्षमा पार्दै ढोरपाटनले खेल 2-1 ल्यायो। तर चौथो सेटमा भने ढोरपाटनले अपेक्षाकृत प्रदर्शन गर्न सकेन र सेट 25-14 गुमायो।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 21.6, न्यूनतम 8.5, काठमाडौँको अधिकतम 17.3, न्यूनतम 5, पोखराको अधिकतम 21.4, न्यूनतम 7.8, वीरेन्द्रनगरको अधिकतम 21, न्यूनतम 5.7 र दिपायलको अधिकतम तापक्रम 20.6, न्यूनतम तापक्रम 5.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा निर्वाचनको वातावरण बनाउन नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रमुखसँग भेट। निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा तीन पार्टीका नेताहरूले जोड़ दिनुभएको सरकारका प्रवक्ता एवं संचार मन्त्री जगदीश खरेलद्वारा जानकारी। परराष्ट्र मन्त्रीमा बालानन्द शर्मा नियुक्त, आजै पदभार ग्रहण। जाडोमा आगो ताप्दा, हिटर बाल्दा र गिजर प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। म्यानमारमा 5 वर्षपछि आइतबार पहिलो पटक आम निर्वाचन हुँदै र नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीद्वारा 9 एनबीए भलिबल च्याम्पियनशीपमा विजयी शुरूआत। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।